انتسان آپ کا بہت شکریہ، آپ نے ہمارے لیے وقت نکالا،
تھینک یو.
شیر جہاں صاحب، یہ واقعہ آپ کو کیا رپورٹ کیا جا رہا ہے، کس طرح سے پیش آیا، محض ٹیکنیکل فیلئر ہے یا جو دعوے کیے جا رہے ہیں طالبان کی طرف سے اس میں بھی کوئی وہ ایلیمنٹ ہو سکتا ہے؟
دیکھیں حسن، میری پہلے بھی آپ سے بات ہوئی، یہ بالکل ٹیکنیکل فیلئر تھا، اور یہ جیسے میں نے بتایا یہ وادی تنگ ہے اور جو ہے نا ونڈ بلوئنگ بہت زیادہ تھی، تو ایک افسر جو جس نے چار دوسروں کو بھی نکالا ہے شیشے ٹوٹے ہوئے شیشے اور کھڑکی سے، اور اس کو میں نے خود انٹرویو کیا ہے، میں انجرڈ لوگوں کو دیکھنے کے یہاں سی ایم ایچ کا وزٹ کیا تھا، وہاں میں میجر کامران سے ملا، اس نے کہا کہ جی یہ ٹلٹ ہوا اس کا ایک ونگ، اور وہ سات عمارت ہے سکول والی، اس سے لگا اور یہ سکول کی عمارت سے جا لگی ہے، اور نزدیکی ہیلی پیڈ بھی ہے، اگر یہ حادثہ ہوتا تو یہ بلو آف ہوا میں ہو جاتا اور اتنے لوگوں کو ریسکیو نہیں کیا جا سکتا، اور خود وہ کہتا ہے میں بالکل ہوش حواس میرے ٹھیک تھے، اسی لیے میں نے اس سرکی سے خود کو باہر نکالا اور چار دوسرے سفارتکار کو اس نے باہر نکالا اور ساتھ ہی ریسپونس لے گیا ہے، تو اس طرح کی کوئی بات نہیں ہوئی، وہ عمارت ٹیکنیکل فال ہے، عمارت سے کے ٹکراؤ کے بعد پھر اس کو آگ لگی ہے اور ٹیل کی طرف سے آگ لگی ہے.
آپ یہ جو فرسٹ ہینڈ انفارمیشن آپ کو میجر صاحب سے ملی جو اس کریش کرنے والے ہیلی کاپٹر کے اندر موجود تھے، وہ آپ کوٹ کر رہے ہیں؟
ہیلی کاپٹر کے اندر تھے اور جو بچ نکلنے میں کامیاب ہو گئے ہیں میجر کامران.
ایگزیکٹلی آپ ہمیں بتا سکتے ہیں، آپ نے یہ بھی ذکر کیا تھا کہ یہی ہیلی کاپٹر ایگزیکٹلی گزشتہ روز بھی آپ کی مشینری کے استعمال میں رہا، تو ایسی کوئی ٹیکنیکل پرابلم سامنے آئی تھی گزشتہ روز؟
یہ ایسا ہے کہ گزشتہ روز انتظامات چیک کرنے کے لیے ہوم سیکٹری کے ساتھ دوسرے ڈپٹی کمشنر وغیرہ گئے ہیں اور وہ ہنزہ بھی چلے گئے تھے، اسی لیے ہیلی کاپٹر میں جا کے انہوں نے وہیں لینڈ بھی کیا اور اس میں نلسر میں، اور سارے انتظامات دیکھ کے آئے تھے، اور ان افسروں میں میرا بیٹا بھی شامل تھا.
صحیح، تو اس میں کوئی پرابلم آئیڈینٹیفائی نہیں ہوا. شیر جہاں صاحب، ایک خبر یہ بھی رپورٹ ہو رہی ہے،
اور میں آپ کو بتاؤں کہ یہ بہت پیسفل ایریا ہے، پچھلے دو تین مہینے سے یہاں کوئی چھوٹا موٹا واقعہ بھی اس طرح کا نہیں ہوا ہے، طالبان کی دور دور تک خبر نہیں ہے یہاں پہ، اور تھوڑی دیر پہلے آپ سے بات ہوئی تو آپ جو حادثات کا ذکر کر رہے
تھے، میں بالکل ابھی وہ کوٹ کرنا چاہوں گا اپنے لسنرز کے لیے، آپ کہتے ہیں کہ ان کی یہاں پہ پریزنس نہیں ہے،
وہاں انفلٹریشن.
جی مجھے تھوڑا کوسچن فریز کرنے دیجیے، جی مجھے اس میں سوال فریز کرنے دیجیے، آپ کا نقطۂ نظر اپنی جگہ، آپ یہ کہتے ہیں کہ یہاں پہ ان کے فٹ پرنٹس نہیں ہیں، لیکن اگر ہم پچھلے تین چار مہینے کے واقعات پہ نظر ڈالیں تو دو بڑے حادثات ان دنوں میں ہوئے ہیں، ایک تو نانگا پربت کے اوپر کم از کم 10 غیر ملکی جو سیاح تھے ان کو ہلاک کیا گیا، 11 افراد مجموعی طور پہ اس میں مارے گئے، اور ساتھ ساتھ جب آپ نے تقریباً یہ اوتھ لیا ہے ایز کیئر ٹیکر چیف منسٹر، تو کچھ ہی دنوں کے بعد وہاں پہ جیل بریک بھی ہوئی اور وہ طالبان اپنے اہم قیدیوں کو لے کر وہاں سے فرار ہونے میں بھی کامیاب ہوئے، تو فٹ پرنٹس تو ان کے نظر آتے ہیں آپ کے علاقے میں؟
دیکھیں جی قطعا ایسا نہیں ہے، جو ننگا پربت کا واقعہ ہے وہ 1.5 سال پرانا ہے، وہ فی الحال نہیں ہوا. اچھا دوسری بات یہ ہے کہ جو قیدی فرار ہوئے وہ ہم نے انویسٹیگیشن کیا، ہم نے لوگوں کو سزائیں بھی دی ہے، وہ اپنے اندر کا معاملہ تھا، ان میٹس کے کنائیونس سے سب کچھ ہوا تھا، باہر کی وہاں قوت شامل نہیں تھی، وہ ہم نے انکوائری رپورٹ بھی سامنے آئی، سارے ڈیٹیلز ہیں، اس میں بھی طالبان والا عنصر نہیں تھا.
صحیح. اچھا ابھی آپ کے پاس کیا اطلاعات مل رہی ہیں کیجویلٹیز کے بارے میں، کتنی ٹوٹل نمبر ہے جو کیجویلٹیز اس میں ہوئی ہے؟ جس میں
ابھی ہوم سیکٹری سے میری بات ہوئی ہے، اس میں یہ ہے کہ کیجویلٹیز میں یہ ہے کہ انڈونیشیا اور ملیشیا کے سفیر کی بیگمات شامل ہے، اور فلپین اور ناروے کے سفیر خود شامل ہیں کیجویلٹیز میں.
صحیح. تو آپ ہمیں تھوڑا مزید بتائیں گے کہ یہ جو ڈیلیگیشن ہے آپ نے یقیناً ان کے ساتھ انگیج کیا ہوگا، کیا وہ پروجیکٹس تھے جن کے افتتاح کے لیے وہاں پہ آ رہے تھے، اور اس میں تو ہم عموماً دیکھتے ہیں کہ مقامی قیادت اس کا افتتاح کرتی ہے، تو یہ ایک انٹرنیشنل ڈیلیگیشن کے وہاں پہ آنے کی وجہ کیا تھی؟
دیکھیں ایک تو یہ ہے کہ ہم چاہتے تھے کہ یہاں پر حکومت کی بھی یہ تھی کہ ایک عرصے سے ایک جو مطلب خوف کا عنصر تھا کہ جی یہاں कोई टेररिस्ट एक्टिविटीज ना हो, लोग टूरिस्ट नहीं आ रहे थे काफी अरसे से, तो 2-3 महीने से यहाँ कोई इस तरह की बात नहीं थी। तो हम चाहते थे इंटरनेशनली भी ये चीज पता हो कि यहाँ पर अमन है और लोग यहाँ आ सकते हैं, ये पुरअमन जगह है। तो ये इंटरनेशनल कम्युनिटी को अट्रैक्ट करने के लिए भी सुफरा को यहाँ दावत दी गई थी और वहाँ 2-3 प्रोजेक्ट का भी इफ्तिताह होना था, इसलिए प्राइम मिनिस्टर खुद आ रहे थे और प्राइम मिनिस्टर बल्कि वहां से चले थे हम एयरपोर्ट पर उसको रिसीव करने के लिए। मेरे साथ एयर चीफ भी थे और चीफ सेक्रेटरी वगैरह भी थे जनरल आसिम को, तो हमने उधर रिसीव करने के लिए भेजा था नंदर। तो मतलब ये है कि वो उसको तो मिड वे इतला दी गई तो वो वापस हो गए, क्योंकि इधर फिर हम इंतजाम में लगे हुए थे रेस्क्यू ऑपरेशंस में। तो ये बड़ा इम्पॉर्टेंट इवेंट था, लेकिन हादसात को अब रब की तरफ से कोई हादसा हो तो उसको तो आप नहीं रोक सकते।
शेरजान साहब, आखिरी बात, जो इंजर्ड लोग हैं उनकी ट्रीटमेंट, उनका इलाज, उनको कहाँ शिफ्ट किया गया है?
यहाँ पर CMH में बेहतर इंतजाम है, मैंने खुद भी दौरा किया है वहाँ पर, एक आध के अलावा बाकी इंजर्ड जो हैं वो घूम
जी। सामिन, चीफ मिनिस्टर गिलगित बल्तिस्तान शेरजहाँ साहब हमारे साथ मौजूद थे और उनके साथ हमारा रابطہ غالباً जो है वो मुनक़ता हो गया है। ये कुछ इन्फॉर्मेशन हमने वहाँ से ली, उन्होंने फ़र्स्ट हैंड इन्फॉर्मेशन भी दी उसी जहाज़ के अंदर, उसी हेलीकॉप्टर के अंदर जो क्रैश हुआ, एक मेजर जो जिन्होंने वहाँ से सर्वाइव किया उसमें से वो निकले और उन्होंने बाकी भी बहुत सारे लोगों को बकौल चीफ मिनिस्टर के वहाँ से निकाला। तो जो इन्फॉर्मेशन उनको वहाँ से मिली थी वो आपके साथ शेयर कर रहे थे। अब कुछ हम टेक्निकल इन्फॉर्मेशन लेंगे, लेकिन उससे पहले तालिबान का जो ये दावा जिसका जिक्र हमने चीफ मिनिस्टर गिलगित बल्तिस्तान से भी किया, इसको रिस्पॉन्ड किया है पाकिस्तान के दफ्तर खारजा ने भी, पाकिस्तान के डिफेंस मिनिस्टर ने भी, और पाकिस्तान के वजीर दिफा ख्वाजा आसिफ, उन्होंने जो बयान जारी किया है उसके मुताबिक ये प्योरली इब्तदाई तहकीकात ये बताती हैं कि ये एक हादसा था, टेक्निकल प्रॉब्लम था, टेक्निकल फेलियर था जिसकी वजह से ये पेश आया है, और सिक्योरिटी के इंतजाम ऐसे थे कि तालिबान के वहाँ पर हमले के इम्कान नहीं हो सकते हैं। दफ्तर खारजा के पाकिस्तान के जो उन्होंने भी इसी तरह मिलती जुलती बात की है, वो हम आपको सुनवाते हैं। एजाज अहमद चौधरी साहब वो क्या कहते हैं।
बिल्कुल एक इतफाकिया हादसा था, तकनीकी बुनियादों पर वजूहात की वजह से ये वकूँ पज़ीर हुआ। हमें अभी तक जितनी मालूमात मिली है उससे तो यही ज़ाहिर होता है, आगे जाके मज़ीद देखेंगे कि क्या हो, जैसे जैसे मज़ीद हकायक से आगाही होगी, लेकिन इस वक्त तो हमें यही पता है कि तकनीकी बुनियाद
जी। एजाज अहमद चौधरी साहब फॉरेन सेक्रेटरी हैं, वो ये कह रहे हैं कि बिल्कुल तकनीकी फेलियर था, नाकामी थी मशीन की जिसकी वजह से हादसा पेश आया है। नॉर्वे की फॉरेन मिनिस्ट्री के एडवाइज़र, उन्होंने वॉइस ऑफ अमेरिका के साथ बातचीत की है इस्लामाबाद ब्यूरो में हमारे साथी मोहम्मद इश्तियाक से। मिस्टर रून वो क्या कहते हैं जी। अगली एक्चुअलिटी, नॉर्वे के दफ्तर खारजा के जो तर्जमान हैं वो एडवाइजर हैं, उन्होंने क्या बताया वॉइस ऑफ अमेरिका को।
Leif Holger Larsen was one of our best and most experienced diplomats. He was a much loved and respected colleague.
उन्होंने कहा कि सफीर लाइफ ऑल्गर लॉसन हमारे बेहतरीन और माहिर तजर्बाकार सफारतकारों में से एक थे। हमारी वजारत और दूसरे मुल्कों में कायम मिशन के लोग अपने एक अच्छे दोस्त के बिछड़ जाने पर गमजदा हैं।
जी सामिन, ये उनका नुक्ता नज़र भी आपने सुना। एक चंद सेकंड की ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और उसकी जो तकनीकी वजूहत हो सकती हैं इस तरह के हादसात में उनको हम एक्सप्लोर करेंगे, मालूम करेंगे। हमें ज्वाइन किया है कैसर अंसारी साहब ने, इंस्ट्रक्टर अस्करी फ्लाइंग स्कूल, और साथ साथ हम कोशिश करें कि महा मुसद्दिक, ये सहाफ़ी हैं और आई विटनेस हैं इस हादसे की और उस वफ्त का हिस्सा थी जो यहाँ पर जा रहा था, उन सहाफ़ियों में वो शामिल थी और उन्होंने एरियल व्यू से ना सिर्फ इसकी तस्वीर ली हैं बल्कि और भी कुछ उनके पास तफसीलात हैं। हम कोशिश करेंगे कि हमारा उनके साथ हो और कुछ मालूमात हासिल करें एक ब्रेक के बाद।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ।
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है।
भाई www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
جی سامعین، پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر ہیں ہمارے ساتھ عریشہ خان اور انجم ہیرل گل. اور پروگرام کے حصے میں ہم بات کر رہے ہیں پاکستان کے اندر پیش آنے والے افسوسناک واقعے پہ، جس میں ایک ہیلی کاپٹر کریش کر گیا نلتر کے علاقے میں گلگت بلتستان کے نزدیک، اور وہاں پہ کم از کم 2 سفیروں سمیت 7 افراد کے ہلاک ہونے کی اطلاع مل رہی ہے. بہت ٹاپ اسٹوری ہے، انٹرنیشنل میڈیا بھی اس کو کور کر رہا ہے اور لوکلی بھی سب سے بڑی اسٹوری کے طور پر اس وقت ہمارے سامنے ہے. افسوسناک واقعہ ہے، اس کے ٹیکنیکل وجوہات پہ زیادہ فوکس ہو رہا ہے. عموماً اس طرح کے وجوہات میں، اس طرح کے واقعات میں کیا وجہ بنتی ہے اس طرح کی مشین کی ناکامی کی، یہ ہم جائزہ لیں گے. قیصر انصاری صاحب ہمارے ساتھ موجود ہیں، انسٹرکٹر عسکری فلائنگ اسکول اور فارمر مینیجر آپریشنز ہیں پاکستان انٹرنیشنل ایئر لائنس کے. قیصر انصاری صاحب بہت شکریہ آپ کا، آپ نے ہمارے لیے وقت نکالا ہے. یہی بتائیے گا، اس حادثے کو اگر آپ سامنے رکھتے ہیں تو کیا وجہ عموماً بنتی ہے، اگرچہ اس کے بارے میں تحقیقات ہوں گی اور وہ ہمارے سامنے آئیں گی، لیکن عمومی وجوہات کیا ہوتی ہیں؟
دیکھیے، ہیلی کاپٹر جو ہے انہیرنٹلی ایک بہت انسٹیبل قسم کا فلائنگ مشین ہوتی ہے، اور اس کو ایک تو آپ کا اوپر روٹر ہوتا ہے، اس کو اس کا جو موومنٹ ہے اس کو کاؤنٹر ایکٹ کرنے کے لیے آپ کے پاس ایک ٹیل روٹر ہوتا ہے جو کہ اس کی روٹیشن کو روکنے کے لیے ہوتا ہے. تو عموماً جو حادثات ہوتے ہیں وہ ٹیل روٹر کی فیلئر کی وجہ سے ہوتے ہیں، جس کے بعد ہیلی کاپٹر جو ہے وہ کنٹرول کے قابل نہیں رہتا. مگر چونکہ نلتر کی ویلی جو ہے یہ تقریباً 3,900 میٹر کی بلندی پہ ہے، اور وہاں ہوا کا ڈینسٹی جو ہے بہت کم ہے، اور اس سلسلے میں جب آپ لینڈنگ کے لیے آتے ہیں تو آپ کو بہت ساری مسئلے ہوتے ہیں، جیسے آپ کے سامنے سے ہوا آ رہی ہے یا آپ کا گراؤنڈ افیکٹ ہے. تو جیسے اس وقت جو حالات ہیں اس سے نظر آ رہا ہے کہ اس کا ٹیل لوٹر کا فیلئر نہیں ہوا، بلکہ یہ لینڈنگ کے وقت جو تھا آؤٹ آف کنٹرول ہو گیا، اور اس کا ٹیل لوٹر جو تھا اس کو اس کی آٹو روٹیشن کو نہیں روک سکا، اور یہ انکنٹرولیبل کریش لینڈنگ ہوئی ہے.
تو انکنٹرول کیا اس میں ہوا کا دباؤ اس کا کنسر ہے، یا اس کے جو پائلٹ ہیں اس کی مہارتیں ان پہ سوالیہ نشان اٹھ سکتے ہیں؟
نہیں، دونوں پائلٹ التمش بھی اور دوسرے میجر صاحب بھی بہت کیا نام ہے تجربہ کار پائلٹ تھے، اور اس قسم کے جہازوں کے حادثات جو ہوتے ہیں وہ یہ ہائی ایلیویشن کی وجہ سے ہوتا ہے، ہوا کی ڈینسٹی بہت کم ہوتی ہے، تو کم اس کی کنٹرولیبلٹی بڑی مشکل ہو جاتی ہے. تو عام طور پہ ٹیکنیکل فالٹ جو ہوتا ہے یا تو روٹر فیلئر ہوتا ہے، اور یا جہاز کی انکنٹرولیبلٹی ہو جاتی ہے اس کی ایلیویشن کی وجہ سے.
تو کیا مشین، کیا یہ کار اس کو سینس نہیں کر سکتی اس ہوا کے دباؤ کو؟
نہیں، اس وقت جو ہے وہ لینڈنگ کے بعد جو ہے وہ مہارت جو ہے نا ہوا بندوں کی مہارت کام آتی ہے. اور آپ نے دیکھا ہوگا کہ بہت بڑے جہاز ہیں وہ باوجود اس کے سب سے اچھا اسٹیٹ آف دی آرٹ مشین ہوتی ہیں، وہ لینڈنگ کے وقت یا ٹیک آف کے وقت ان حادثے کے شکار ہو جاتے ہیں.
اسٹیٹ آف دی مشین آرٹ مشین ہو، اس کے علاوہ ایک آپ کہہ سکتے ہیں کہ انتہائی جو وی آئی پی کمیوٹ کے اندر استعمال ہو رہی ہو اور پاکستان فوج جیسے ادارے کے استعمال میں ہو یا ان کی نگرانی میں ہو، تو اس کے جو سیفٹی میئرز ہیں یا چیکس ہیں ان کا کتنا خیال رکھا جاتا ہے؟ روٹین چیکس کی وہاں پہ معمول کیا ہے وہاں پہ؟
دیکھیے، یہ جو جہاز ہوتے ہیں جب آپ وی آئی پی مشن کے لیے جاتے ہیں تو ان کی ضرورت سے زیادہ اسپیشل چیکنگ ہوتی ہے، اور ان کے لیے جو کیا نام ہے عملہ جو تعینات کیا جاتا ہے وہ بھی بڑا تجربہ کار اور وی آئی پی کلیئر ہوتا ہے، کیونکہ یہ ایک بہت ہائی پروفائل قسم کا ہمارا تھا. آپ نے دیکھا ہوگا کہ اس سے پہلے کے تین جہاز تھے جس میں 2 پہلے کے جہاز جو تھے وہ لینڈ کر گئے آرام کے ساتھ. تو اس طرح سے ہم کہتے ہیں ایویشن کے اندر جیسا بینگ ایٹ دی رانگ پلیس ایٹ دی رانگ ٹائم.
تو آپ کے خیال میں اب اگر اس کی انکوائری ہوگی کہیں نہ کہیں کوئی نہ کوئی تو اس میں ذمہ دار ڈکلیئر ہوگا، کہیں نہ کہیں پر نیگلیجنس ہے یا ٹوٹلی مشین کے اوپر اس کی ذمہ داری ڈال دی جائے گی؟
دیکھیے، جہازوں کا اڑانا جو ہوتا ہے وہ انٹر ایکشن ہوتا ہے بٹوین دی مین اینڈ مشین. مشین از بلڈ وتھ آل سیفٹی فیچرز، دی پائلٹ آر ٹرینڈ ایٹ دی پیک آف دیئر ایفیشنسی، مگر اس کے باوجود جو ہوتی ہے کہیں ان دونوں کے درمیان کہیں بھی ذرا سا انٹرسیکشن کا کمزوری آتی ہے اس قسم کا حادثہ ہو جاتا ہے. تو جیسے آپ نے دیکھا کہ وہ ایئر بوجا والا جہاز جو تھا جو 2 سال پہلے گرا تھا، اس میں اس سے पांच मिनट पहले जो था एक जहाज लैंड किया है एयरबुलू का, उसके दस मिनट के बाद किया है लैंड किया। इत्तेफाक की बात थी कि उस वक्त वो एक माइक्रो बर्स्ट में आ गया। इस वाले जहाज का जो है वो लैंडिंग के वक्त आपको बहुत तकनीक इस्तेमाल करनी पड़ती है और इसमें से जरा सी भी मैन मशीन के दरमियान इंटरेक्शन में फर्क आ जाए तो उस किस्म के हादसा हो जाते हैं। और डिस्पाइट दुनिया भर की हम लोग कोशिशें कर लेते हैं, मगर आप देखिएगा बेहतरीन से बेहतरीन जहाज जो है वो हादसे के शिकार हो सकता है।
क्या सर अंसारी साहब, इंस्ट्रक्टर अस्करी फ्लाइंग स्कूल, आपका बहुत शुक्रिया, आप ने हमारे लिए वक्त निकाला और सामने इसी मौजू पर हम गुफ्तगू जारी रखेंगे। हमें ज्वाइन किया है सुल्तान हाली साहब ने, हमारे साथ इंटरनेशनल रिलेशंस के एक्सपर्ट की हैसियत से बात करते हैं, फॉर्मर मिलिट्री अटैशी रह चुके हैं और साथ साथ खुद होस्ट भी करते हैं, एंकर भी करते हैं, लेकिन वो ग्रुप कैप्टन भी रहे हैं। तो इस तरह ये जो फ्लाइंग के अंदर हेलीकॉप्टर्स हों या इस तरह के जो ऑपरेशंस हैं उसके बारे में भी वो महारतें रखते हैं। बहुत शुक्रिया सुल्तान अली साहब, आपने बहुत शॉर्ट नोटिस पे हमें ज्वाइन किया है, ये बहुत अफसोसनाक वाकया पेश आया। जब आपने ये सुना तो आपके जहन में फौरी तौर पे क्या आया कि इसकी वजह क्या हो सकती है?
देखिए मैं तो खुद मंतर के हेलीपैड पे कई दफा लैंड कर चुका हूँ और तो वैली है, पहले जो चीज ध्यान में आई कि शायद ये विंड शेयर हो या वेदर फैक्टर हो
जा।
और जो आई विटनेस है मुझे ऐसा लग रहा है कि इसका जो हेलीकॉप्टर का सेम रोटर होता है इट स्टॉप फंक्शनिंग, तो उसको इस फेनोमेना को कहते हैं ऑटो रोटेशन, जिसमें कि अगर तेल रोटर है वो काबू से बाहर हो जाए तो फिर जहाज यानी कि हेलीकॉप्टर वो के कंट्रोल से बिल्कुल बाहर हो जाए। और इसमें तो 30 फुट की दूरी पे थे ये, तो उनके पास इतना मौका नहीं इसी तरह इसको जो है कंट्रोल में ला सकते हैं, जहाज जो है वो क्रैश हो गया। अनफॉर्चुनेट, लेकिन ये मेरा ख्याल है कि 99% वैसे तो रिजल्ट जब आएंगे इंक्वायरी रिपोर्ट से तो पता चलेगा, लेकिन जो आई विटनेस से जो मैंने एज एन एविएशन एनालिस्ट या पुराना फ्लायर हो तो जो मुझे अंदाजा हुआ है वो यही ये
हाली साहब ये बताइएगा, ये जो इस नौयत की इंतहाई VIP मूवमेंट होती है उसके लिए प्रोटोकॉल भी थोड़े अलग होते हैं, आपने यकीनन उनको भी ऑब्जर्व किया होगा, तो ये बताइएगा कि जो सेफ्टी मेजर्स हैं या स्टैंडर्ड्स हैं उनको कितना फॉलो किया जाता है और आपको कितना लगता है कि पाकिस्तान आर्मी जिसकी निगरानी में ये हेलीकॉप्टर मौजूद था इसके जो सेफ्टी के मायार हैं उन पर कितनी नज़र हो गई?
फिटनेस एंड सेफ्टी जी, हाँ जो आर्म फोर्सेस की जो एविएशन डिविजन है जिसमें आर्मी की एविएशन है, एयरफोर्स की हो गई या नेवी की हो गई, उसमें फ्लाइट सेफ्टी स्टैंडर्ड है उनको बहुत ही
जी सुल्तान अली साहब आप हमारे साथ मौजूद हैं? अली साहब आप हमारे साथ मौजूद हैं? लगता है कि सुल्तान हाली साहब के साथ भी हमारा रابطہ मुनक़ता हो गया है, हम उनके साथ दोबारा रابطہ बहाल करने की कोशिश करते हैं। दोनों हमारे जो माहिरीन थे जो तकनीकी वजूहात पे बात कर रहे हैं उनका ख्याल यही है कि ये इंतहाई टेक्निकल फेलियर है और इसमें बदकिस्मती का एलिमेंट जो है वो हो सकता है, अदरवाइज़ जो पाकिस्तान आर्मी या पाकिस्तान की अफवाज और दीगर सिक्योरिटी के इदारे जिनके अंदर जिनकी निगरानी में ये हेलीकॉप्टर्स मौजूद होते हैं तो उनकी फ़िटनेस इनकी सेफ्टी उसका ख्याल रखा जाता है, बड़े इंतहाई महारत के हामिल लोग इनके मेंटेनेंस पे काम कर रहे होते हैं। और जो रीज़न उन्होंने बताई कि एक तो रोटर्स उसके फ्लो में अगर कोई मसाइल आ जाएँ तो वहाँ पर ये इशू हो सकता है और साथ साथ वो ये कहते हैं कि हवा का दबाव वो कभी कभी पायलट जितनी भी महारतों का हामिल हो वो उसको एक मुश्किल या चैलेंज में डाल सकता है। इसके अलावा जो वहाँ पे गिलगित बल्तिस्तान के निगरान वज़ीर आला हैं शेर जहाँ साहब वो हमारे साथ मौजूद थे, उन्होंने कैटेगोरिकली इस बात को डिनाई किया है, इस बात को रिजेक्ट किया है कि ये वाकया किसी नौयत की दहशतगर्दी हो सकता है जैसा कि तालिबान दावा कर रही हैं। उनका ये कहना था कि यहाँ पे चूँकि इंतहाई हाई लेवल डेलीगेशन आ रहा था तो कई दिनों से सिक्योरिटी जो है वो बहुत सख्त थी और इसको बहुत करीब से बहुत बारीकी से देखा जा रहा था और इस दौरे के लिए भी वहाँ पर सिक्योरिटी बहुत सख्त थी और तालिबान उनके नज़दीक वो उनके फुटप्रिंट्स मौजूद नहीं हैं, ये बहुत पुराना इलाका है। हाली साहब से हमारा दोबारा रابطہ बहाल हुआ है। जी हाली साहब आप अपनी बात मुकम्मल कीजिएगा, हमारा सवाल वही था कि इस तरह की VIP मूवमेंट के अंदर जी उसका फिटनेस
जी, मैं आपको ये बता रहा था कि आर्म फोर्सेस में एयरक्राफ्ट फिटनेस और फ्लाइट सेफ्टी को बहुत ज्यादा अहमियत दी जाती है, जिसमें पायलट जो है वो खुद इंटरेस्ट लेते हैं क्योंकि उनकी अपनी जान इसमें शामिल होती है, उसकी सेफ्टी जाहिर है उनको सबसे पहले मरबूत होती है। लेकिन जहाँ पे VIP मिशन हो और VIP किस्म के हो तो उसके स्टैंडर्ड जो है और भी बहुत ज्यादा हाई हो जाते हैं। तो इसलिए आई एम श्योर, मतलब मुझे पूरा यकीन है कि इसमें तमाम चेक्स एंड बैलेंसेस किए गए होंगे और पायलट से खुद अपने आप को सेटिस्फाई होगा। रोटर का जो मैल फंक्शन है ना, हेलीकॉप्टर की टेल पे जो रोटर होता है, ये बहुत रेयर होता है, लेकिन हो जाए तो इट इज फेटल। तो अब ये होने वाली एक बात थी, इसलिए अनफॉर्चुनेटली ये हो गई। इसमें मैं नहीं समझता हूँ कि इंसानी गफलत शामिल है, लेकिन इट्स ए वेरी वेरी सैड स्टोरी।
जी हारी साहब, हमारे साथ रहिएगा चंद सेकंड की, हम एक ब्रेक लेते हैं और उसके बाद आपका एक क्विक कमेंट हम लेंगे। पिशावर से जो हमें इत्तला मिल रही है, पुलिस ये दावा कर रही है कि वहाँ पे जराइम के अंदर, खासतौर पर वायलेंस के अंदर कमी आई है। एक ब्रेक के बाद।
इमरान, तुम उर्दू में ताज़ा तरीन खबरों और दिलचस्प फीचर्स के लिए किस वेबसाइट पे जाते हो?
वॉइस ऑफ अमेरिका की उर्दू वेबसाइट www.urduvoa.com पर और कहाँ?
जबरदस्त, मुझे भी सबसे ज्यादा www.urduvoa.com ही पसंद है।
चलो किसी बात पर तो हम दोनों में इत्तेफाक है।
भाई www.urduvoa.com पर किसे इत्तेफाक नहीं होगा।
प्रोग्राम जहाँरंग में आपका खैर मकदम, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ रीशा खान और अंजम हैरल गिल। बात हम करेंगे प्रोग्राम के इस हिस्से में पाकिस्तान के सूबा खैबर पख्तूनख्वा, जो कि शोरिश का सबसे ज़्यादा शिकार इलाका है, सबसे ज़्यादा शिकार सूबा है। वहाँ की पुलिस ये बता रही है कि गुज़श्ता 3 या 4 बरसों के दौरान अगर जायज़ा लिया जाए, जो आदाद शुमार सामने आते हैं, तो ये जो पिछले 4 महीने थे ये साल 2015 के, इसमें दहशतगर्दी के वाक़ात में खातर खा कमी आई है। रिपोर्ट ये बता रही है कि पहले 4 महीनों में कुल 85 वाक़ात रोनमा हुए दहशतगर्दी के, जबकि साल 2004 में 14 में इसी अरसे के दौरान 183, 2013 में 173, साल 2012 में 134 वाक़ात रोनमा हुए थे। तो ये जो कमी आई है, इसकी वजूहात क्या हो सकती हैं? पाकिस्तान की सिक्योरिटी फोर्सेस का ज़रब अज़्ब या सिविलियन गवर्नमेंट्स ने भी अपने तौर पर ऐसे इकदाम किए हैं जिसमें उनको इस क्रेडिट में शामिल किया जा सके? सुल्तान अली साहब हमारे साथ मौजूद हैं और जनरल तलत मसूद साहब हमें ज्वाइन करेंगे अपने एनालिसिस के लिए। सुल्तान अली साहब, इस रिपोर्ट को आप कैसे एनालाइज करेंगे कि KPK के अंदर पुलिस ये बता रही है कि वायलेंस टेररिज्म उसमें खातिर खा कमी आई है, कितना ये मेंटेनेबल है?
मेंटेनेबल जहां तक है कि उसके लिए असल जो वजूहात वही है कि पुलिस की विजिलेंस जो है उसमें खातिर खा है। और पहली बात जो आपने खुद कही अभी कि ऑपरेशन ज़रबे आज़्म का भी असर है, और वो ये ख्याल किया जा रहा था कि ज़रबे आज़्म का ब्लू बैक होगा, लेकिन उस जगह ब्लू बैक के खैबर पख्तूनख्वा सूबे में, लेकिन जहां तक मेरी तलाक है और ये आपकी रिपोर्ट भी इसी की तरफ इशारा कर रही है कि पुलिस की विजिलेंस है वो इतनी इम्प्रूव कर गई है कि उसकी वजह से जो है काफी चीजें जो है देयर बीन मिसिंग अबाउट, यानी कि पहले से उनको
जी हाँ, उन्होंने भी हवाला दिया है कि यहाँ पे सूबाई सतह पे इंसदाद दहशतगर्दी का जो महकमा कायम किया गया है तो उसने बहुत प्रीएम्प्ट किया है और कई खतरनाक दहशतगर्दों या अस्करियत पसंदों को कार्रवाई से पहले गिरफ्तार किया है।
बिल्कुल, और ये खुशहाल बात है। सवाल है कि क्या ये मेंटेनेबल है? मेंटेनेबल है, लेकिन उसके लिए इनको उसी तरह मुस्तैद रहना पड़ेगा। लेकिन ये याद रखें कि जब आप मुस्तैद रहते हैं तो जो दहशतगर्द है वो नए तरीके जो है इख्तियार करते हैं अपनी कार्रवाई को मुकम्मल करने के लिए, सक्सेस हासिल करने के लिए। तो उसके लिए इनको जो है ना उसी तरह प्रिएम्प्टिव मेजर्स करने पड़ेंगे और नए तरीके जो वो इख्तियार करें उसके लिए भी इनको तैयार रहना पड़ेगा, तभी अमन कायम हो सकता है।
एक और बड़ा सोर्स होता है इंटेलिजेंस, और पुलिस के बारे में ये कहा जाता है कि जो लोकली इंटेलिजेंस का सोर्स उसके पास है, शायद किसी और इदारे के पास ना हो, चूँकि पुलिस का जो निज़ाम है, जिस तरीके से वो काम करती है, तो वो बहुत इंटैक्ट होती है निचले लेवल पे। तो आपको लगता है कि पुलिस अपने इस टूल को भी इस्तेमाल करती हुई नज़र आ रही है?
इस्तेमाल करती हुई तो नज़र आ रही है, लेकिन मैं अभी भी समझता हूँ कि हमारी जो पुलिस है, चाहे वो खैबर पख्तूनख्वा की हो या पाकिस्तान की नेशनल पुलिस हो या दूसरे सूबों की, इनको रिफॉर्म्स की और इनकी कैपेसिटी बिल्डिंग की अशद ज़रूरत है। और इसकी तरफ गवर्नमेंट ने जो है कोशिश तो की है, लेकिन मेरे नज़दीक खातिर खा जो है अभी तक एक्सटेंड दिया गया, और अगर तो फिर ये पीछे रह जाएगी, क्योंकि
जी جی آپ کی آواز تھوڑی کٹ کے ہم تک پہنچنا شروع ہوگی. آپ کا بہت شکریہ سلطان علی صاحب, آپ نے ہمارے لیے وقت نکالا اور دونوں سیگمنٹ میں آپ نے ہمیں اپنے کمنٹس دیے, اپنا انالیسس دیا ہے, آپ کا بہت شکریہ. سامعین ایک بریک لیتے ہیں, بریک کے بعد جب ہم واپس آئیں گے تو بات کریں گے پروگرام کے اگلے حصے پہ. برطانیہ کے اندر انتخابات اور کنزرویٹو پارٹی ایک بار پھر فاتح بن کر ابھر رہی ہے.
عمران تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر. اور کہاں
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے
بھائی, www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
جی سامعین اور ناظرین پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم. ہمارے سیٹلائٹ کے ویورز نے ہمیں پروگرام کے اس حصے سے جوائن کیا ہے اور ریڈیو لسنرز ہمارے ساتھ پہلے سے موجود تھے. جمعے کے دن کے لیے یہ ارینجمنٹس ہیں, باقی جیسا کہ آپ جانتے ہیں کہ پروگرام جہاں رنگ یہ ریڈیو آن ٹی وی ہے, وائس آف امریکہ کا پروگرام. جو ہمارے ریڈیو کے لسنرز ہیں وہ ہمیں اسی طرح معمول کے مطابق 972 کلو ہرٹز پہ سن سکتے ہیں, جبکہ سیٹلائٹ پہ بھی ہمارے ویور ہمیں دیکھ سکتے ہیں. تو یہ ریڈیو اینڈ ٹی وی ہے اور جمعے کے دن کے لیے 8:30 بجے پاکستان کے وقت کے مطابق ہمارے ٹی وی کے ویور بھی ہمارے اس پروگرام میں شامل ہوتے ہیں. تو جنہوں نے ہمیں ابھی جوائن کیا ان کے لیے ہم بتاتے چلیں کہ پروگرام کے پہلے دو حصوں میں ہم نے بہت تفصیل سے بات کی ہے پاکستان کے اندر پیش آنے والے افسوسناک واقعے پہ, جس میں ہیلی کاپٹر نے کریش کیا اور کم از کم 2 سفیروں سمیت 7 افراد کے ہلاک ہونے کی اطلاعات ہیں. اور ہمارے جو ماہرین تھے ان کا یہی کہنا تھا کہ یہ انتہائی تکنیکی فیلئر یا ناکامی نظر آتی ہے اور اس میں دہشت گردی کا عنصر نہیں ہو سکتا جیسا کہ طالبان اس کا دعویٰ کر رہی ہیں. چیف منسٹر گلگت بلتستان ہمارے ساتھ موجود تھے, شیر جہاں صاحب, اور اس کے علاوہ ہمیں جوائن کیا کیسر انصاری صاحب نے, انسٹرکٹر عسکری فلائنگ اسکولز, اور ہمارے ساتھ موجود تھے سلطان علی صاحب, گروپ کیپٹن رہ چکے ہیں اور ان معاملات کو بہت اچھی طریقے سے سمجھتے ہیں. پروگرام کے اگلے حصے میں ہم نے بات کی, پشاور پولیس یہ دعویٰ کر رہی ہے کہ گزشتہ 3 برسوں کا اگر جائزہ لیا جائے تو سال کے اس پہلے 4 مہینے کے عرصے میں دہشت گردی کے واقعات میں بڑے پیمانے پہ کمی آئی ہے, انتہائی تیزی سے تنزلی آئی ہے. تو یہ خوش کن خبر ہے اور ہمارے انالسٹ کا یہ کہنا تھا کہ اس کے اندر پولیس کی پرفارمنس جہاں بہتر ہوئی ہے, ایک کریڈٹ پاکستان کے اندر ضرب عزم کو بھی جائے گا جنہوں نے دہشت گردوں کو بڑا نقصان پہنچایا ہے. پروگرام کے سلسلے میں ہم بات کریں گے برطانیہ کے انتخابات پہ, وہاں پہ کنزرویٹو پارٹی نے سادہ اکثریت حاصل کر لی ہے. اگرچہ یہ خیال کیا جا رہا تھا, یہ پہلے الیکشن سمجھے جا رہے تھے پچھلے 12-15 برسوں میں جہاں پہ عام آدمی کے لیے بھی اور جو مختلف میڈیا ہبز ہیں, میڈیا ہاؤسز ہیں, یا اس کے علاوہ جو لوگ سرویس کرتے ہیں ان کے لیے یہ جائزہ لینا بڑا مشکل ہو رہا تھا, اس کو پریڈکٹ کرنا کہ کون سی جماعت اس میں کامیابی حاصل کر سکتی ہے. تو جو ایک نٹشل میں جو بات کی گئی وہ یہ تھا کہ کوئی بھی جماعت شاید سادہ اکثریت سے یا اکثریت حاصل نہ کر سکے, لیکن جو حکمران جماعت ہے کنزرویٹو پارٹی وہ اس میں سے کل 650 نشستوں میں سے اب تک کی جو اطلاعات ہیں 327 نشستیں حاصل کر چکی ہے. اور اس کا مطلب یہ ہے کہ ڈیوڈ کیمرون جو پرائم منسٹر ہیں برطانیہ کے, وہ ایک بار پھر اگلی 5 سالہ مدت کے لیے اپنے آفس میں موجود ہوں گے. انتخابات سے پہلے عوامی جائزے یہ بتا رہے تھے کہ 2 بڑی جماعتیں کنزرویٹو پارٹی اور لیبر پارٹی کے درمیان کانٹے کا مقابلہ ہوگا. اس وقت لیبر پارٹی 232 نشستوں کے ساتھ دوسرے نمبر پہ ہے. اس میں ہم بات کریں گے اور ہمیں جوائن کر رہے ہیں ثاقب راجہ صاحب, لندن بیسڈ جرنلسٹ ہیں اور وائس آف امریکہ کے ایک افیلیٹ ادارہ آج ٹیلیویژن اس کے ساتھ ایسوسیٹ ہیں. اور ہمیں جوائن کر رہے ہیں خالد محمود صاحب, ممبر جو ری الیکٹ ہوئے ہیں ہاؤس کے لیے, برطانیہ بیسڈ ہیں, پاکستانی اوریجن, پاکستان کے ساتھ ان کا بنیادی تعلق ہے اور ان کا تعلق لیبر پارٹی سے ہے. ہماری کوشش تھی کہ ہمیں کنزرویٹو پارٹی سے بھی کامیاب ہونے والے پاکستانی برٹن جوائن کریں, لیکن فی الوقت وہ ہمارے ساتھ نہیں ہیں, لیکن یقیناً کسی اگلے پروگرام میں. اور لارڈ نذیر احمد صاحب جو کہ ممبر ہیں ہاؤس آف لارڈس کے, ان کے ساتھ بھی ہم کوشش کریں گے کہ ہمارا رابطہ ہو جائے. تمام مہمانوں کا بہت شکریہ. ثاقب راجہ صاحب, آپ سے گفتگو کا آغاز کرتے ہیں. کل آپ نے سارا دن ان الیکشنز کو کور کیا, ہم آپ کی رپورٹس کو فالو کر رہے تھے, آپ کی ٹویٹس بھی ہم دیکھ رہے تھے. آپ نے کیا مشاہدہ کیا ہے, کیونکہ شروع میں تو ہم نے دیکھا ٹرن آؤٹ بھی بہت کم تھا, ایکسپیکٹیشنز جو تھیں مختلف سیاسی جماعتوں کی پرفارمنس سے متعلق وہ بھی اس طرح سے پوری نہیں ہوئی, بلکہ ایک طرح سے چونکا دینے والے نتائج ہیں کافی حد تک. تو آپ نے کیا وہاں پہ آبزرو کیا ہے اور سب سے امپورٹنٹ چیز آپ کیا مینشن کرنا چاہیں گے؟
السلام علیکم اسد, پہلے تو میں یہ کہوں کہ میرے لیے تو بہت شاکنگ تھا. اسد آپ کو آواز؟
جی بالکل, میں آپ کو سن سکتا ہوں.
میرے لیے تو بہت شاکنگ ریزلٹ تھے جب یہ इलेक्शन से एक दिन पहले यानी 6 तारीख को इस बुरी तरह लोगों का, जो लेबर के जो लोग थे, उनका ये यकीन था, बल्कि ईमान हो चुका था कि ये आइंदा गवर्नमेंट जो है वो उनकी है। और सड़कों पर, गलियों में, हर जगह पर ये एक तासुर था कि लेबर जो है बस वो अब इन पावर है।
सही,
हमें खुद ये लग रहा था, क्योंकि शायद हो सकता है कि जिस एरिया में मैं रहता हूँ वहां पे चूंकि लेबर आज तक जीती आई है, तो शायद इसलिए मुझे ये लग रहा हो कि शायद लेबर ही वाकई लेबर आने वाली है।
सही।
लेकिन फिर भी ओवरऑल अगर सिचुएशन देखी जाए यूके के डिफरेंट एरियाज में, लेबर काफी ठीक जा रही थी। लेकिन पता नहीं क्या हुआ कि इलेक्शन जब स्टार्ट हुआ, पोलिंग स्टार्ट हुई, तो बाज जो सर्वे हैं उन्होंने भी एकदम से कंजर्वेटिव को जो है वो हाई लेवल पे ले गए कि कंजर्वेटिव जो है वो अब जीतेगी, या उसकी जो सर्वे जो रिपोर्ट आई है उसके मुताबिक उसकी वोटिंग थोड़ी सी ऊपर चलेगी।
सही।
फिर भी यकीन नहीं आया हमें, तो फिर भी यकीन, मैं तो फील्ड में था, मुझे तो फिर भी यकीन नहीं, क्योंकि मैं जहां जा रहा था मुझे लेबर के लोग, कंजर्वेटिव के तो लोग ही असद मुझे नहीं मिलते थे।
सही।
मैं आपको यकीन से बता रहा हूं कि मैं जिस पोलिंग स्टेशन पे भी गया हूं, मुझे किसी ने ये नहीं कहा कि हमने कंजर्वेटिव को के एजेंट हैं या उसकी तरफ से आए।
लेकिन अभी मीडिया कवरेज क्या बता रही है, अगर वहां पे कंजर्वेटिव पार्टी जीत रही है, जीत गई है, तो वहां पे लोकल एनालिस्ट क्या कह रहे हैं, उसकी वजह क्या हो सकती है?
देखिए, लोकल एनालिस्ट भी और मेरी अपनी जाती राय बड़ी नाकिस राय है, लेकिन मेरा ये ख्याल है कि SNP ने जो स्वीप किया है स्कॉटलैंड ने, क्योंकि इससे पिछले इलेक्शन में 2010 में उनकी 6 सीटें थी और इस दफा 58 है।
सही।
मतलब आप उसके तनासब को देखें ना, कि वो डबल का भी नहीं है, वो कितने गुना ऊपर चला गया है। और उसने अब चौधरी सरवर जो है साबिक गवर्नर पंजाब जो पाकिस्तान के, उन्होंने उनका बेटा जो है बड़ी, और चौधरी सरवर खुद इस सीट से जीते, उन्होंने बहुत स्ट्रांग सीट थी लेबर की है।
सही।
वो सीट जो है वो उन्होंने लूज की है और उनकी जगह पर SNP ने जीती है। मैं हैरान कन हूं, और SNP ने बहुत बड़ा धचका दिया। मेरी कल जब बात हुई काउंटिंग रूम, जब काउंटिंग शुरू हो चुकी थी, तो वहां पर लेबर के एक कैंडिडेट थे, मैंने चूंकि उस वक्त तक काफी रिजल्ट आ चुके थे और कंजर्वेटिव जो थी वो ऊपर जा रही थी, तो मैंने उनसे बात की कि क्या वजह है, आपको क्या लग रहा है, ये क्या हुआ? तो कहते हैं इट्स SNP, उसका बड़ा क्लियर स्टांस था, उसने कोई दूसरी राय बात ही नहीं की,
तो वोट तकसीम हुआ है वहां पे। ठीक है,
बहुत वोट तकसीम।
जी, हमारे साथ रहिएगा साकिब। खालिद महमूद साहब ने भी हमें ज्वाइन किया है, मेंबर री इलेक्ट हुए हैं, और पहले तो आपको खालिद महमूद साहब हम मुबारकबाद पेश करते हैं, आपने दोबारा कामयाबी हासिल की इंतखाबात में, आपको फतह हासिल हुई, अगरचे आपकी पार्टी जो तवक्कुआत की जा रही थी उसके मुताबिक वो नशस्तें हासिल नहीं कर सकी है। हम तो चाह रहे थे कि हमें कंजर्वेटिव पार्टी से भी कोई ज्वाइन करता, लेकिन आप अगर हमें इंडिपेंडेंटली अपनी अगर राय दें, क्या वजह है आपकी पार्टी तवक्कुआत के बावजूद, एक्सपेक्टेशन के बावजूद ये लैंडमार्क क्यों नहीं हासिल कर सकी है?
जी, सबसे पहले मैं कहता हूँ, जो आपके प्रीवियस स्पीकर इस पे बात कर रहे थे कि जो SNP की जो तकरीबन वाइप आउट हुई है हमारी, ये किसी के भी ख्याल में भी नहीं था इतनी होगी, और वो हमें देखना चाहिए था, क्योंकि रेफरेंडम में जो हमारी वोट हुई थी उसमें देख रहा था कि लेबर पार्टी के हिसाब से लोग खुश नहीं हैं।
सही।
इसलिए इतनी क्लोज वोट वो ही थी, पर जेन्युइनली उसमें लोग आते थे जो कहते थे कि हमें अभी ये यूनाइटेड किंगडम को ब्रेकअप नहीं करना चाहिए।
सही।
तो जब तक हमारी ये अपनी सोच जो है वो ठीक नहीं होगी, और हमारा बैक टू बेसिक्स वहां जाने का जो इम्कान था, और पिछले साल में जाना चाहिए था, री इंगेज करना चाहिए था लोकल बॉडीज से, लोकल कम्युनिटीज से, और जब तक वो नहीं हुआ तो ये इम्कान थे कि हम ये सीटें हारेंगे, क्योंकि पिछले 20 साल से कम लेबर पार्टी इतने रूज में आई है, तो कुछ हद तक हमने भी वो जो कनेक्शन था वहाँ जो कम्युनिटी के साथ था वो हमने छोड़ दिया था, वो वी टुक फॉर ग्रांटेड कि वो वोट जो है हमारी लेबर पार्टी के पास आएगी।
सही।
तो इसका रिजेक्शन जो है,
तो आप ये बताइए कि बरतानिया में, मगरिब में, जहाँ पे जमहूरियत मुस्तहकम है, वहाँ पे तो इश्यूज बेस्ड पॉलिटिक्स होती है, तो आपके ख्याल में आप क्या एजेंडा लेके आगे बढ़ रहे थे, और दूसरी तरफ कंजर्वेटिव पार्टी का क्या स्लोगन था या क्या एजेंडा था जिसकी वजह से लोगों ने उनको री एंडोर्स किया है?
लिंटन क्रॉसबी जो थे, उनके जो चीफ इलेक्शन एडवाइजर थे, ऑस्ट्रेलिया से आए हुए थे
जी,
और हैं, उनका टोटल एक बेस है कि वो नेगेटिव एजेंडा उनका था, और आपको मालूम है कि US में भी जब नेगेटिव कैंपेनिंग होती है उसकी काफी सक्सेस होती है।
सही।
तो ये टोटल कैंपेन जो था वो बेस्ड ऑन नेगेटिव PR था। सबसे पहले उन्होंने ये लिंक किया कि अगर लेबर पार्टी आई तो वो आएगी एसएनपी के साथ, तो फिर उनका ये होगा कि बिल्कुल इंग्लैंड विल बी रूल्ड फ्रॉम स्कॉटलैंड.
सही.
तो ये एक नेगेटिव परसेप्शन जो उनके जरिए लोगों को काफी फील हुआ स्पेशली इंग्लैंड में कि ये क्या हो रहा है कि वो छोटा सा 5 मिलियन का मुल्क है, हम तकरीबन 55 मिलियन के हैं यहाँ.
सही.
तो वो कैसे हमको चलाएंगे. तो ये बड़ा नेगेटिव तरीके से उन्होंने बिहेव किया और आगे किया. दूसरी जो थी उनकी जितनी भी गलतियां थी वो उन्होंने लिबरल डेमोक्रेट पे डाल दी.
ठीक है.
कि ये कोलिशन में थे, इन्होंने ये गलत किया, ये गलत किया, तो जो था अच्छा काम था हमने किया. सो बेसिकली ये अगर एनालिसिस देखें तो उसमें जो हमारी सीट्स जो नहीं आई हमारे पास वो इसी हिसाब से. हाँ के हाँ बर्मिंगम में जहाँ मैं हूँ मेरी कंस्टिट्यूंसी है, आप देखें तो हमने सीट्स गेन की हैं और अभी मेजोरिटीज भी गेन की हैं.
ठीक है.
वेस्ट मिडलैंड्स ओवरऑल जो रीजन है सेंटर का इंग्लैंड का, उसमें भी हमने किया है. पर
जी
कुछ जो 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 कुछ मार्जिनल सीट्स हम वो उनको तकरीबन फतह नहीं कर पाए.
जी, इससे पहले कि मैं साकिब के पास जाऊँ, आखिरी सवाल आपसे मैं ये करना चाहूँगा कि इन इंतखाबात की जो पाकिस्तान हमारी टारगेट ऑडियंस है, हमारी लिसनर्स की या हमारे व्यूवर्स की, उसके नज़दीक एक और भी अहमियत होती है. वो ये देखते हैं कि वहाँ पे बड़ी तादाद में जो ब्रिटेन पाकिस्तानी हैं, पाकिस्तानी ओरिजिन से उनका ताल्लुक है, वो इन इंतखाबात में कंटेस्ट कर रहे थे और बड़ी तादाद में पार्लियामेंट के अंदर पहुँचते भी हैं. गुज़श्ता रोज़ यहाँ पे बैरिस्टर सुल्तान महमूद, जो कि फार्मर प्राइम मिनिस्टर हैं पाकिस्तानी कंट्रोल्ड कश्मीर के, वो ये कह रहे थे कि हम तो पार्टियों से हट के कौन किस जमात के साथ वहाँ पर मौजूद है, हम चाहते हैं कि ज़्यादा से ज़्यादा पाकिस्तानी उनकी वहाँ पर नुमाइंदगी हो. तो इस एतबार से पाकिस्तानी जो पॉलिटिशियंस हैं पाकिस्तानी ओरिजिन से, उनका सक्सेस रेट यहाँ पे क्या रहा है?
जी, मुझे कह रहे हैं जी, मेरे हिसाब से आप देखें तो हमारी कम से कम दो और अनफॉर्चुनेटली हम उसको लूज कर बैठे.
सही.
पर उसके बजाय दो और आगे हैं जो ब्रैडफोर्ड में हैं.
सही.
वो हैं चौधरी इमरान हुसैन एंड नाज शाह, नजरी नसीम शाह.
सही.
उन दोनों ने सीट ली हैं. सो ये इसमें पॉजिटिव है, पर इसको हमें देखना चाहिए कि कैसे इस इशू को और बिल्डअप करेंगे. और जब तक हमारी रिप्रेजेंटेशन ठीक हिसाब से नहीं होगी तो वो मैं समझता हूँ वो कम्युनिटी के लिए ठीक नहीं है और रिप्रेजेंटेशन के लिए भी ठीक नहीं है. जब हम खुद तवज्जो नहीं देंगे कि कैसे अपनी पॉलिसीज को आगे करना और क्या इश्यूज हमें कंसीडर करना चाहिए.
बहुत शुक्रिया खालिद महमूद साहब, मेंबर जो आप री इलेक्ट हुए हैं इन इंतखाबात में, आपका बहुत शुक्रिया आपने हमें ज्वाइन किया. साकिब, इस सेगमेंट को वाइंड अप करने से पहले थोड़ा लाइटर नोट पे, आप रिसेंटली मैं ये कहूँगा कि आप मूव हुए हैं, आपने पाकिस्तान के अंदर भी इंतखाबात कवर किए हैं, तो पाकिस्तान के साथ अगर आप मवाजना करें इलेक्शन कैंपेन्स का, वोटिंग या इलेक्शन डे की सियासत का, पोलिंग्स का, आपने क्या फर्क महसूस किया है?
असल सच बताऊं मैं बड़ा बोर हुआ हूं यहां के इलेक्शन से, मुझे बिल्कुल पसंद नहीं है.
जी जी.
क्योंकि मैं पिछले 6-7 इलेक्शन तो कवर कर चुका हूँ पाकिस्तान में.
सही.
तो मेरे लिए तो ये लग रहा था जैसे इलेक्शन है ही नहीं, पता नहीं. हमारे तो काउंसलर का इलेक्शन यार, इससे ज्यादा हंगामा और इससे ज्यादा रौनक होती है. रात को लोग बाहर बैठे होते हैं, खाने चलते हैं, मुफ्त खाने भी मिलते हैं, और आपको पता है कि सड़कों पर भी बड़े हंगामे, जुलूस, ये वो तकरीरें बड़ी, मतलब यहाँ का इलेक्शन तो मेरे लिए तो बड़ा, खैर मैं तो ये
ना किसी ने कोई केयर टेकर सेटअप था, ना किसी ने उसको बुरा भला कहा, ना इस बात पे शुभ हुआ कि फेयर है या नहीं है.
इतना हैरान था कि मैं जब पुलिस स्टेशन जाता था कोई पुलिस नजर नहीं आती, तो मैंने कहता था कि यहाँ सिक्योरिटी, उन्होंने किस चीज की सिक्योरिटी. अच्छा, आपको एक बड़ी दिलचस्प बात बताऊं कि मैं एक पोलिंग स्टेशन के बाहर 3 लोग खड़े थे डिफरेंट पार्टीज के, एक लिबरल लेबर पार्टी का था, एक कंजर्वेटिव का और एक दूसरी पार्टी थी यूके.
सही.
अच्छा, वो तीनों खड़े थे, मैंने वो तीनों आपस में एक दूसरे से बात कर रहे थे, तो मैं समझा कि ये तीनों आपस में कोई बहस कर रहे हैं.
सही.
मैं उनके पास गया और मैंने सोचा कि इनसे कोई खबर मिल जाएगी. मैंने कहा आप लोग आपस में लड़ रहे हैं या किसी बात पे झगड़ रहे हैं? तो वो हंस के ना तो मुझे कहता है हम तीनों आपस में फर्स्ट कजन है. ये यूके में है, मैं कंजर्वेटिव. मैंने कहा यार ये आप लोग अजीब किस्म का इलेक्शन है, मैं तो बड़ा बोर हुआ हूँ यहाँ से.
और इसके अलावा साकिब, ना वहाँ पे छुट्टी थी, इवन यहाँ अमेरिका के अंदर भी इंतखाबात के दिन 2 घंटे के लिए छुट्टी दी जाती है एम्प्लाइज को कि जाके अपना वोट कास्ट कर लें. मेरी कल बात हो रही थी लॉर्ड नज़ीर अहमद साहब से, वो कह रहे थे कि हमारे यहाँ तो 2 घंटे की भी छुट्टी नहीं होती. अलबत्ता बच्चे खुश होते हैं क्योंकि स्कूल पोलिंग स्टेशन बन जाते हैं तो स्कूल अलबत्ता बंद होते हैं, तो वहाँ पे छुट्टी नहीं, लोग 10 बजे तक पोलिंग का टाइम था और लोग
जी बंद नहीं थे, स्कूल भी बंद नहीं थे. ये लॉर्ड साहब ने पता नहीं कैसे कह दिया, जिन स्कूलों में पोलिंग स्टेशन थे उनकी एक साइड जो उन्होंने दी हुई थी लाइब्रेरी, किसी जगह उन्होंने स्कूल की लाइब्रेरी दी हुई थी, किसी जगह उन्होंने स्कूल का सिटिंग रूम दिया हुआ था, और मैंने तो कोई स्कूल बंद नहीं देखा, और स्कूल बिल्कुल छुट्टी नहीं थी, मेरा अपना बेटा जो है वो स्कूल गया हुआ था।
सही,
छुट्टी का तो कोई सवाल ही नहीं पैदा होता। इवन अगर कोई कहे कि जी मेरा वोट जो है वो कास्ट नहीं हुआ, मुझे छुट्टी देते 10 मिनट की, मैं जाके ले आऊं वोट कास्ट कराऊं, कहेंगे नो सॉरी आप नहीं जा सकते, नहीं कास्ट किया तो नहीं किया, बस आप बैठे रहे।
तो साकिब ये बताएं, क्योंकि हमारा काम मतलब मीडिया का काम एक एजुकेट करना भी होता है, तो ये जो थोड़ी काउंटर क्वेश्चनिंग हम कर रहे हैं इसमें एक कंपैरेटिव पिक्चर लोगों के सामने रख दे रहे हैं, तो क्या कोई धांधली के इल्जाम भी लगे हैं कि इलेक्शन रिग्ड थे, या किसी ने एक से ज़्यादा वोट कास्ट किए हैं, या किसी पार्टी को मशीनरी की तरफ से सपोर्ट मिली है या नहीं मिली है, तो इन चीज़ों से कितना लर्न करने की ज़रूरत है, और वहाँ पर क्या ये आवाज़ें उठी हैं?
असर दो चीज़ें हैं, एक धांधली, एक तो खबर थी जो धांधली के हवाले से कुछ दिन पहले, इलेक्शन से पहले, क्योंकि यहाँ पे एक पोस्टल सिस्टम भी आपको मालूम है, पोस्टल सिस्टम के जरिए
वक्त से पहले लोग,
तो पोस्ट सिस्टम में जो है सज्जाद जो है MEP भी रहे, बड़े मशहूर, उनको अभी सितारा पाकिस्तान भी दिया है।
सही,
उन्होंने एतराज उठाया था, बल्कि पुलिस को रिपोर्ट की थी कि कुछ लोग जो है वो लोगों के घरों में गए हैं और उन्होंने कहा कि आप अपने जो पोस्टल वोट है वो फिल करके हमें दे दें, हम खुद पोस्ट कर देंगे।
सही,
उन्होंने कहा कि ये लोग जो है ये मशकूक हैं और इन्होंने किसी पार्टी के हैं और ये काउंसिल के लोग नहीं है, तो लिहाजा इनको वॉच किया जाए। अब उसके बाद वो मामला नहीं उठा, वहीं पे दब गया। मैं खुद जाती तौर पे ये सोच रहा था कल जब ये धांधली के वजह से, कि ये धांधली के इल्जाम हमारे मुल्क में लगते हैं, मैं खुद जाती तौर पर इस बात का इस सोच रहा था अपनी सोच के मुताबिक कि अगर धांधली करना चाहते या करना चाहे तो इनका सिस्टम तो बड़ा इनको मतलब ऑफर करता है कि आप करें। देखिए ना, पोस्टल सिस्टम में पोस्ट जो है वो किसी ऑफिसर को तो नहीं आप दे रहे, वो तो आप डब्बे में फेंक के आ जाते हैं।
सही,
वो तो आप जो सड़क के ऊपर डब्बा लगा हुआ है उसमें फेंक के आ गए, वो उसने आना है, पोस्टमैन ने आना है, उसने खोलना है उसको, उसी तरह लफाफे को उठा के उसने पोलिंग स्टेशन या आपके मुतलका जो आपका काउंटिंग रूम है वहां पहुंचा देगा।
सही,
लेकिन अगर ये सिस्टम इतना ईजी होने के बावजूद इसमें धांधली नहीं होती या कोई एतराज नहीं होता या कोई इल्जाम नहीं आया किसी जगह से, कोई रिपोर्ट नहीं हुई, ये सिस्टम अगर खुदा ना खास्ता, मैं मतलब एक मेरी बिल्कुल नाकिस जो है मैं दुआ कर रहा हूँ कि खुदा ना खास्ता अगर ये कभी हमारे मुल्क में राइज हो गया पोस्टल सिस्टम, तो फिर मेरा ख्याल है कि पोस्ट जाएगा ही कोई नहीं। वो जो इल्जाम लगते हैं अंगूठा गलत हो गया जी, स्याही काली लग गई और स्याही उतर गई, पता नहीं मेरी समझ से बाहर
है। कल वैसे मैं आपको थोड़ा तंग भी कर रहा था आपके सोशल मीडिया पे, जब ट्वीट कर रहा था मैंने पूछा आपने कहीं रबर के अंगूठे भी देखे किसी के पॉकेट में?
जी हाँ, मैंने आपको एक, जब आपको काफी ज्यादा लिख रहे थे तो मैंने आपको एक रिप्लाई किया था कि असद आप रेंजर्स और पुलिस को भूल गए हैं कि जिनके साये के बगैर पाकिस्तान में रेंजर और पुलिस के बगैर यानी फोर्सेस के बगैर इलेक्शन का तस्वीर ही नहीं है।
सही,
और इस मुल्क में मुझे फोर्स, मैं इतना हैरान हूं कि कल पूरे दिन में मेरा ख्याल था कि पुलिस बड़ी नजर, क्योंकि असल में हमारा माइंड अप जो है ना वो पाकिस्तान से हो गया।
सही,
कि इलेक्शन वाले दिन पुलिस बड़ी नजर आती है, वो डंडे वाले जो सिपाही हैं वो बड़े नजर आते हैं, फिर इलेक्शन की पोलिंग के बाहर पुलिस नजर आती है, तो मैं सोचा कि थोड़ा सा हंगामा नजर आएगा, मजा आएगा जरा, क्योंकि इस मुल्क में हर बंदे को अपनी अपनी पड़ी होती है।
आपको काफी मायूसी हुई, ना पोलिंग स्टेशन थी, ना कोई नान थे, ना कोई कुछ। बहुत शुक्रिया आपका साकिब, आपने मैं वहाँ पे अपडेट किया हर दो लिहाज से, जो एक पोलिंग डे का जो कल्चर है उससे भी आपने मैं इन्फॉर्म किया, और साथ साथ वहाँ पे जो एक्सपेक्टेशन थी, जो एजेंडा था उस पर भी आपने हमें अपडेट किया, और हमारे साथ खालिद महमूद साहब भी थे, मेंबर री इलेक्ट हुए हाउस ऑफ कॉमन्स के लिए, उनका भी बहुत शुक्रिया। और सामिन एक ब्रेक लेते हैं, ब्रेक के बाद जब वापस आएंगे तो प्रोग्राम के अगले हिस्से पर बात करेंगे, मशरक़ वुस्ता, उसकी सूरत हाल पर 3-4 मेजर डेवलपमेंट्स हैं, उस पर हम एनालिसिस लेंगे, चौधरी नुमान जफर और ज़ुबैर इकबाल हमारे साथ मौजूद होंगे ब्रेक के बाद।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
پروگرام جہاں رنگ میں آپ کا ایک بار پھر خیر مقدم. میں ہوں اسد حسن اور پروڈیوسر انجم ہیرل گل اور اریشا خان ہمارے ساتھ موجود ہیں. پروگرام کے حصے میں ہم مشرق وسطی کی صورتحال پہ بات کریں گے. تین چار میجر ڈیولپمنٹس ہیں اس پہ, جس پہ ہم کوئک کمنٹس لیں گے, انالیسز لیں گے. اپنے ماہرین سے ہمارے رابطہ کرنے میں ہمیں کچھ تاخیر ہوئی, جس کی وجہ سے ہم نے پچھلے سیگمنٹ کو بھی تھوڑا پرولانگ کیا. ہمیں جوائن کیا ہے بات کرنے کے لیے زبیر اقبال صاحب نے, ایکسپرٹ ود مڈل ایسٹ انسٹیٹیوٹ واشنگٹن بیسڈ, یہ تھنک ٹینک ہے. اور اس کے ساتھ ساتھ ہمیں چودھری نعمان ظفر جوائن کر رہے ہیں, ایکسپرٹ ہیں انٹرنیشنل سیکورٹی کے, سعودی عربیہ میں بیسڈ ہیں, مشرق وسطی کی صورتحال پہ خاص طور پہ نظر رکھتے ہیں اور ہڈسن انسٹیٹیوٹ کے ساتھ وابستہ رہی ہیں. پروگرام کے اس حصے میں جن پہ ہم کمنٹس لیں گے, اگر ہم کیٹیگوریکلی چلتے جائیں, یمن کی صورتحال پہ گزشتہ روز زبیر اقبال صاحب ایک ڈیولپمنٹ ہوئی. جان کیری امریکی وزیر خارجہ سعودی عربیہ میں موجود تھے. ان کی قیادت سے ملاقاتوں کے بعد سعودی عرب نے جو اعلان کیا یا جس پہ رضامندی ظاہر کی کہ یمن کے اندر ہم اس کو پاس دے سکتے ہیں, تعطل لا سکتے ہیں وہاں پہ جو ایریل اسٹرائکس ہو رہے ہیں, اور یہ ایسے وقت میں ہوا جب ایک بڑے پیمانے پہ کم از کم 120 شہریوں کی ہلاکت کی اطلاعات مل رہی تھیں. تو آپ کے خیال میں یہ کتنی اچھی پیش رفت ہے اور اس تعطل کے دوران کیا کیا جا سکتا ہے زیادہ سے زیادہ انگیج کرنے کے لیے پولیٹیکلی؟
دیکھیے, یہ پہلے بات یہ ہے کہ یہ تعطل ہوگا کہ نہیں ہوگا, کیونکہ جو اس کے بعد جو سعودی عربیہ نے جو الٹیمیٹم دے دیا ہے, جس کی وجہ سے اب انہوں نے یہ کہہ دیا کہ سادا کے پروونس سے لوگ وہاں سے نکل جائیں, کیونکہ اس کے اوپر اٹیک شروع ہونے والے ہیں 24 گھنٹوں میں. تو پھر اس کے بعد اس قسم کی جو انڈرسٹینڈنگس ہوتی ہیں, اگریمنٹس ہوتے ہیں, ان پہ کوآپریٹ کرنا بہت مشکل ہو جاتا ہے. اس لیے پہلے سب سے بڑا کام تو یہی ہے کہ کس حد تک امریکہ اپنا انفلوئنس استعمال کر سکتا ہے کہ اس وقت ایسکلیشن نہ ہو, تاکہ پولیٹیکل اور ڈپلومیٹک کنڈیشنز ایسی پیدا ہو جائیں جس کے تحت حوثیوں کو اور دوسروں کو یہ پرسویڈ کیا جائے کہ وہ اس تعطل کے لیے تیار ہو جائیں, اور پھر اسی تعطل کے دوران ہو سکتا ہے کہ پولیٹیکل موومنٹ بھی ایسی شروع ہو جائیں کہ پیسفل نیگوسیشنز کی وجہ سے کچھ سیٹلمنٹ ہو سکے. لیکن اس وقت چونکہ یہ ایک نیا الٹیمیٹم آ گیا ہے, اس کے بعد یہ امید رکھنا کہ اس کا اس انڈرسٹینڈنگ پہ جو سیکرٹری کیری نے کی تھی
جی,
اس پہ اثر نہیں ہوگا, مشکل لگتا ہے.
جی, ہمارے ساتھ نہیں گیا زبیر اقبال صاحب, ہمیں چودھری نعمان ظفر نے بھی جوائن کیا ہے. نعمان, ہمارے پاس تقریباً 8 منٹ ہے اور ہم نے 4 سیگمنٹ کو ٹچ کرنا ہے, بہت دیر ہوئی آپ سے رابطہ کرنے میں. اگین پہلے اسی پہ کمنٹ کیجیے گا, سعودی عربیہ کی طرف سے جو تجویز آئی ہے یمن کے اندر جنگ بندی, اس میں ایک پاس یا اس میں ایک تعطل لانے کی, اس کو کتنا امکان ہے کہ نمبر ایک تو یہ امپلیمنٹ ہو جائے گی, چونکہ زبیر اقبال صاحب اس جانب اشارہ کر رہی ہیں کہ پہلے تو یہ دیکھنا ہے کہ اس پہ عمل درآمد بھی ہوتا ہے یا نہیں.
جی, میرا خیال ہے کہ چانسز کافی ہیں امپلیمنٹیشن کے, کیونکہ آپ کو یاد ہوگا تقریباً 2 سے 3 ویک پہلے سیم پروپوزل آئی تھی ایران کی طرف سے, انہوں نے اپنے 4-point ایجنڈا دیا تھا. اس ایک جو سیکنڈ پوائنٹ انہوں نے کہا کہ بس سیزفائر کیا جائے, اس میں ہیومینیٹیرین ایڈ پرووائڈ کی جائے یہاں کے لوگوں کو, کیونکہ فوڈ نہیں ہے یہاں پہ, اس کے علاوہ میڈیسن کا پرابلم ہے, اس کے علاوہ جو سورسز ہیں وہ کم ہو رہے ہیں. ردن کا ہوائی اڈا جو ایک سورس تھا, مطلب اگر ہم کہیں کہ ہیومینیٹیرین ایڈ یا کوئی بھی ایک پہنچانے کے لیے, وہ آلموسٹ تباہ ہو چکا ہے. تو لازمی طور پہ میرا خیال ہے کہ وہ دوسرا فریق کی طرف سے بھی بولے کوئی پوزیٹو ریسپانس آئے گا اس کے اوپر.
زبیر اقبال صاحب, ہمارا اگلا جو سیگمنٹ ہے, جان کیری اس وقت وہاں پہ فرانس کے اندر موجود ہیں اور اپنے فرانسیسی منصب کے ساتھ لورا فیبوس کے ساتھ ان کی ملاقات بھی ہے, اور موقع جو ہے وہ بھی آپ جانتے ہیں, جنگ عظیم دوئم, اس کے خاتمے کو, اس کے جنگ کے خاتمے ہونے کو 70 برس جو ہیں وہ مکمل ہو چکے ہیں, اور آج ہی کے دن 1945 میں نازی جرمنی نے ہتھیار پھینکے تھے جس کے بعد اس جنگ کا خاتمہ ہوا. اس موقع پہ بہرحال وہ خلیج تعاون کونسل تنظیم جو ہے اس کے وزرائے خارجہ سے بھی ملاقات کر رہے ہیں, اور سب سے بڑا جو کنسرن ہے وہاں پہ ان کی کونسل کے اراکین کا, وہ یہ ہے کہ ایران کا بڑھتا ہوا انفلوئنس, اور یہ معاملہ زیر غور ہوگا. کتنا سگنیفیکنٹ ہے آپ کے خیال میں یہ, اور ایران اگر اپنے اس ریجن کے جو دیگر پلیئر یا اسٹیک ہولڈرز ہیں ان کے لیے اگر وہ کنسرن کا سبب بن رہا ہے, تشویش کا, تو امریکہ اس میں کیا رول پلے کر سکتا ہے؟
دیکھیے, یہ میٹنگ تو ہو چکی ہے, اور اس میٹنگ میں جو اصل مقصد تھا وہ یہی تھا کہ جو 13 اور 14 مئی کو کیمپ ڈیوڈ میں میٹنگز ہونی ہیں پریزیڈنٹ اوباما کے ساتھ, اس کے لیے فاؤنڈیشنز پیدا کی جائیں اور انڈرسٹینڈنگز ہو جائیں کہ کس سبجیکٹ پہ باتیں ہوں گی اور کیا ڈائریکشنز ہوں گی. تو اس لیے یہ میٹنگ جو تھی, اس میں زیادہ اہمیت دی گئی تھی 2 چیزوں کو. ایک تو یقیناً ایران کے جو ایران کے ساتھ جو اگریمنٹ ہو رہا ہے اس کا اثر کیا ہوگا اور ڈیفینسز پہ اس علاقے کے, اور اس کے لیے امریکہ کیا کر سکتا ہے, اور دوسری بات یہ تھی کہ کس حد تک امریکہ جی سی سی ممالک کے ساتھ مل کے اور دوسرے ممالک ممالک کے ساتھ مل کے جو سٹیبلٹی پیدا کرنے کے لیے ان کے ڈیفنس اگریمنٹس اور یا ڈیفنس انڈرسٹینڈنگز کیسی ہوں گی, کس طرح ہوں گی اور ان کو کیسے امپلیمنٹ کیا جائے گا. اس میں یقیناً ایران کا نیوکلیئر اگریمنٹ جو ہے وہ پیش نظر آیا تھا, اسی لیے جو سیکرٹری انرجی ہیں وہ بھی وہاں گئے تھے اور انہوں نے بھی اسی میٹنگ میں پارٹیسپیٹ کیا تھا.
نعمان ظفر آپ ہمارے ساتھ موجود ہیں.
جی
اسی ڈیولپمنٹ پہ آپ اپنے کوئک ہمیں کمنٹس دیجیے گا. خلیج تعاون کونسل کے وزرائے خارجہ کے ساتھ جان کیری کی ملاقات, ایران کا انفلوئنس, اس پہ تبادلہ خیال. جی
جی جی جی اس میں یہ ہے, دیکھیے ابھی جو ایران کے ساتھ جو ایگریمنٹ ہوا ہے, جو فریم ورک طے ہوا ہے, جو جا کے جون کے اندر اس کو فائنلائز کیا جائے گا. جب یہ سائن ہو رہا تھا اسی وقت انہوں نے اعلان کیا تھا یہاں کے جتنے بھی ایون سعودی عرب نے بھی, کہ اگر یہ ہو جاتا ہے تو ہمارے لیے سیکیورٹی ایشو بن جائے گا, کیونکہ اگر ایران نیوکلیئر ویپن حاصل کر لیتا ہے تو ہماری نیشنل سیکیورٹی کو ڈائریکٹلی خراب کرنے کا ذریعہ بن سکتا ہے. تو میرا خیال ہے اسی کے اوپر بات چیت ہوگی, اور شاید نے فرمایا کہ 14 کو کیبنٹ میں بات چیت ہو رہی ہے پریزیڈنٹ اوباما کی بھی, تو یہ بہت اہم چیز ہے کیونکہ یہ ایگریمنٹ کو ایک اور نظر سے بھی دیکھا جا رہا ہے, کیونکہ غلط کے جو مالک ہیں وہ اس کو یہ دیکھتے ہیں کہ ہوا ہے مطلب ویسٹرن کنٹری امریکہ اور ایران کا, اگر وہ ممالک قریب آتے ہیں تو آٹومیٹکلی یہ ایک ان کے لیے امریکہ ایران کے قریب آ جائے گا, تو اس کا مطلب ہے کہ ایران کو کچھ آسانیاں مل جائیں گی ایریا کے اندر مینور کرنے کے لیے, تو اس کو اتنے بڑا خدشات ہیں. اور میرا خیال ہے
نعمان نیکسٹ پہ جاتے ہیں, شام کے اندر صدر بشار الاسد ان کے اوپر ایک بار پھر یہ الزام آ رہا ہے, ہیومن رائٹس کے جو گروپ ہیں وہ یہ بتا رہے ہیں کہ انہوں نے کیلورین اٹیکس کیے ہیں اپنے مخالفین کے خلاف. یہ ایک بڑا سینسٹیو ایشو ہے, اس سے پہلے بھی جو کیمیکل ویپنز ہیں اس پہ ایک پوری دنیا میں ایک احتجاج یا ایک ریئیکشن سامنے آیا تھا. صدر بشار الاسد کو کتنی مشکلات پیش آ سکتی ہیں, کیونکہ خاص طور پہ ان دنوں میں تو بظاہر یہ لگ رہا تھا کہ انٹرنیشنل کمیونٹی کہیں نہ کہیں ان کو ایڈجسٹ کرتی ہوئی نظر آتی ہے, لیکن اس انسیڈنٹ کے بعد دمشق پہ کیا دباؤ آ سکتا ہے؟
جہاں تک دمشق کا تعلق ہے وہاں پر یقیناً جو پریزیڈنٹ ہیں وہ ایک لمیٹڈ کنٹرول رکھتے ہیں, لیکن بڑے حد تک کنٹرول ان کے ہاتھ میں نہیں ہے. کنٹرول اس وقت ڈیفنس فورسز کے ان ہاتھوں میں ہے جو کہ زیادہ تر ایئر فورس اور دوسری انفارمل قسم کی جنگیں کر رہے ہیں. اچھا ان کا مقصد یہ ہے کہ وہ اپنا کو پرزرو کرنا چاہتے ہیں, اس لیے وہ کلورین اور دوسرے کیمیکل ویپنز بھی استعمال کرنے کے طریقے تیار ہیں اور کر رہے ہیں. اس کی وجوہات یہ ہیں کہ جو اپوزیشن ہے, جو ریبل فورسز ہیں, ان کا پلہ بھاری ہوتا چلا جا رہا ہے. ایسی سچویشن میں یہ پریزنٹ اسد جو ہیں وہ ایک لمیٹڈ قسم کی رول پلے کر رہے ہیں. اصل رول جو ہے وہ دوسرے لوگوں کے ہاتھ میں ہے, اور اسی لیے نیگوسیشنز میں کمپلیکیشن ہو رہی ہے کہ کس کے ساتھ نیگوسیشنز کی جائیں, کن کے ساتھ ڈیلنگز کی جائیں. تو یہ دیکھنا بہت ضروری ہے, اور مجھے جہاں تک محسوس ہو رہا ہے وہ یہی ہے کہ یہ جنگ اور بڑھے گی, کم نہیں ہوگی, اور اس کے بعد شاید کوئی اس قسم کی پوزیشن کلیریفائی ہو جائے.
اسی سے ایک ریلیونٹ ایک اور ڈیولپمنٹ ہے, نعمان پہلے آپ اس کو رسپونڈ کیجیے گا. امریکہ کا محکمہ دفاع پینٹاگون یہ بتا رہا ہے کہ انہوں نے وہاں پہ جو ماڈریٹ ریبلز ہیں انہوں نے ان کو ٹرین کیا ہے کہ وہ آئی ایس کے اگینسٹ جو ہے وہ جنگ لڑیں, ان کے خلاف وہ میدان کے اندر مصروف ہوں. یہ چیز کتنا امپیکٹ کرے گی نہ صرف آئی ایس کے خلاف بلکہ کیونکہ انہوں نے تو صدر بشار الاسد کی حکومت کے خلاف بھی کیمپین شروع کر رکھی ہے, تو اس کے کانسیکوینسز کیا ہو سکتے ہیں یا آؤٹ کمز اس کی؟
جی آگ کے اوپر اور زیادہ پیٹرول یا کوئی چیز آتی ہے تو آگ جتنی بڑھتی ہے تو ان کانسیکوینسز کے بھی ہوں گے. لیکن امریکہ کا شروع سے یہ ارادہ تھا, پہلے تو بہت تیزی کے ساتھ اس رجیم کو وہاں سے ہٹایا جائے, اور ریجنل پلیئر بھی چاہتے تھے کہ اس رجیم کو ختم کیا جائے, اور یہاں سے کچھ فنڈنگ اور کچھ ایڈ بھی جاتی رہی ہے وہاں کے لیے تاکہ وہ خلاف ان کے لڑتے رہیں. تو مطلب یہ میرا خیال ہے کہ یہ اگر انہوں نے جو ٹریننگ دی ہے پھر اس کو مٹیریل سپورٹ بھی دیں گے تو یہ معاملے کو خراب کرے, کیونکہ یہ اس لیے خیال ہونے والی چیز نہیں ہے, کیونکہ مختلف پلیئرس ہیں, ایران انوالو ہے, ایشیا کے ممالک انوالو ہیں, انٹرنیشنل پلیئرس ہیں, تو یہ معاملے کو اور خراب کرے گا. اور میرا خیال ہے جو کلورین اٹیک ہے جسے انہوں نے فرمایا
ہمارے پاس 30 سیکنڈ ہے, آپ قطع کلامی کی معافی چاہوں گا. زبیر اقبال صاحب 30 سیکنڈ میں آپ اس کو سم اپ کیجیے گا, پینٹاگون کا ٹریننگ دینا ماڈریٹ سیرین ریبلز کو.
دیکھیے یہ بہت معمولی سی بات ہے, اس کو کوئی شارٹ ٹرم اثر نہیں ہوگا, اس کا میڈیم یا لانگ ٹرم اثر ہو سکتا ہے, کیونکہ یہ بہت کم لوگ ہیں اور وہاں پر پہلے ہی اسٹیبلشڈ اینٹیٹیز ایسی ہیں جو ایک دوسرے کے خلاف لڑنے کے لیے تیار ہیں اور ان کے پاس ریسورسز بھی ہیں. تو یہ جو گروپ بن رہا ہے اس کو افیکٹو ہونے کے لیے بہت وقت لگے گا, اس لیے خاص اہمیت نہیں دینی چاہیے.
بہت شکریہ جناب زبیر اقبال صاحب, آپ نے ہمارے لیے وقت نکالا. چودھری نعمان ظفر, آپ کے بھی ہم مشکور ہیں. اور سامعین, اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اس پروگرام جہاں رنگ میں ہمارے ساتھ پروڈیوسر تھی اریشا خان, اور ان کے ساتھ موجود ہیں انجم ایرل گل, جبکہ ہمارے ساتھ اسٹوڈیو انجینئر ہیں جیکسن ویٹس اور سکپ سسک. پروگرام کے میزبان اسد حسن کو اجازت دیجیے, اللہ حافظ. وزیر اعلیٰ گلگت بلتستان, آپ کا بہت شکریہ, آپ نے ہمارے لیے وقت نکالا ہے. بہت افسوسناک واقعہ پیش آیا ہیلی کاپٹر کے کریش کا, آپ کو اس بارے میں کیا اطلاعات مل رہی ہیں, ابتدائی تحقیقات کیا کہتی ہیں؟
اصل صاحب جو ابتدائی